السلام عليكم ورحمة الله وبركاته. اللهم لك الحمد كما أنت أهله، فصل على محمد كما أنت أهله، وافعل بنا ما أنت أهله، فإنك أنت أهل التقوى وأهل المغفرة. حضرت پیر علی حجویر رحمۃ اللہ علیہ کی کتاب کشف المحجوب کا سبق رضا کل ہم نے بیان کی تھی، تسلیم و رضا. آج شیخ نے رضا کی قسمیں بیان کی ہیں کہ رضا کی کتنی قسمیں ہوتی ہیں. اللہ پاک کا بندے سے راضی ہونا، بندے کا اللہ سے راضی ہونا، رضا الہی کی حقیقت سو وہ بندے کے لیے ثواب و نعمت اور کرامت ہے. رضا بندہ کی حقیقت اللہ پاک کے فرمان پر ثابت قدم ہو. بندہ کی رضا اللہ سے وابستہ اس کے قیام سے ذات فی الجملہ بندہ کی رضا ہے. قضاء الہی کسی کی چیز کے عطا نہ کرنے پر ٹھہر جائے یا اس کے عطا پر سبقت کرے تو بندہ کی رضا میں دونوں باتیں مساوی ہیں. حضرت ابو ذر غفاری کے اس قول کے مطابق فقیری میرے نزدیک دولت مندی ہے اور بیماری تندرستی سے بہتر ہے. اور شیخ نے فرمایا کہ ابو ذر پر رحم، لیکن میں تو کہتا ہوں کہ جس نے اپنے متعلق حق تعالیٰ کے اختیار کو خوبی کی آنکھ اٹھا کر دیکھ لیا اس امر کے سوا وہ اللہ سے راضی ہو گیا، اللہ اس سے راضی ہو گیا. شیخ حضرت ابو ذر غفاری کا قول بڑا عجیب ہے. الفقر فخری، فرمایا فقیری میرے نزدیک دولت ہے اور بیماری میرے نزدیک تندرستی ہے. میرے رب نے مجھے کس حال میں رکھا ہے، بیماری کی حالت میں یا غریبی فقیری کی حالت میں؟ میرے رب کی چاہت کیا ہے؟ میرا رب مجھ سے کیا چاہتا ہے؟ میرے اللہ کی رضا کیا ہے؟ مومن ہر وقت اس کی رضا کی تلاش میں رہتا ہے. ایوب علیہ السلام، میں اس غار میں گیا ہوں جہاں زندگی کے 14 یا 16 سال گزارے، ان کو سب چھوڑ گئے تھے، سب چھوڑ گئے تھے. دن اور رات میں اللہ پاک براہ راست پوچھتے تھے، ایوب کیا حال ہے؟ جب صحت یاب ہو گئے کہتے تھے، کیا وہ بیماری تھی؟ اس بیماری میں میرا رب خود مجھ سے پوچھا تھا. قرآن میں کہتا ہے، سلام قولا من رب الرحیم، جنتیوں سے سارے پردے ہٹا کے اللہ براہ راست کہے گا السلام علیکم، اللہ خود سلام کرے گا. ایوب علیہ السلام فرمایا کہ وہ وقت کیا تھا، اللہ صبح بھی مجھ سے پوچھتا تھا جب میں بیمار تھا، شام بھی پوچھتا تھا. یہ کیوں فرماتے ہیں کہ بیماری کو میں نے صحت سے بہتر پایا؟ فرمایا، بیمار سے جا کے دعا کراؤ. ہاں، اور یہ نہیں فرمایا، غور سے سننا، بیمار متقی ہو، بیمار ولی ہو، بیمار غوث ہو، بیمار کلندر نقیب نجیب، نہ، میں بیمار سے دعا کرو. بیمار کے بارے میں یہ نہیں ہے کہ بیمار اگر ہستی ہو، کوئی پہنچی اور بزرگ سرکار ہو تو اس سے دعا کرو، یہ نہیں فرمایا، بیمار سے دعا کرواؤ. اور بیمار کی اخ اور دعا اللہ کی بارگاہ میں قبول ہوتی ہے. قبرستان کے کنارے ایک بندہ بیٹھا تھا. جو بھی میت آتی تھی اسے کہتا تھا ادھر آؤ. تو بہت بڑا قبرستان، میں قبرستان بھی دیکھ آیا ہوں مصر میں، میلوں 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 پھیلا ہوا. جو میت آتی تھی کہتے ادھر آؤ، ٹیکس دو. کیوں؟ کہا، بادشاہ نے مجھے مقرر کیا ہے کہ میتوں کا ٹیکس ضروری ہے. تم جگہ لیتے ہو، بادشاہ کی ریاست مملکت ہے، پیسے دیتے تھے. ایک بار بادشاہ کا وزیر بھی مرا تو بادشاہ بھی ساتھ تھا، کہہ رہے ٹھہرو ٹیکس دو. کیوں؟ کہ بادشاہ نے کہا ہے. बादशाह ने कहा बादशाह तुम मैं हूं, तुझे किसने कहा, पकड़ो इसको। उसको पकड़ लिया। था दाना और समझदार बादशाह पे को वक्त आया तो इसने जेल में बताया ऐसा कर ले ऐसा हो जाएगा, वैसा हो गया। बादशाह ने कहा इसको जेल से निकालो, मेरे साथ रखो। जगह जगह तदबीरें बताता था और तदबीरें बताने से बादशाह कामयाब होता था। गुर्बत और तंगदस्ती में था, गुर्बत और तंगदस्ती से निकलते निकलते बादशाह के कुर्ब में पहुंचा। बादशाह जब मरा तो उसने कहा इसको बादशाह बना देना। जब ये बादशाह बना तो कहने लगा अना रब्बुकुम अलअला, फिरौन बन गया। वो फिरौन था और मैं, गुर्बत उसके लिए बेहतर थी, उसके लिए माल और दौलत बेहतर नहीं था, उसके लिए फक्र बेहतर था। और अगर फाकर में होता तो ईमान तो अल्लाह और ईमान तो बचा रहता, दौलत में आया माल में आया ना रब रहा ना ईमान रहा, कुछ भी ना रहा, हर चीज खत्म हो गई। इसलिए फरमाया अल्लाह पाक से खुशहाली मांगो, फिर दुनिया हसन तुम मांगो, अगर वो ना दे तो पछताओ नहीं। एक साहब मेरे पास आते थे, उनके वालिद ने बहुत खतरनाक तरीके से दौलत बनाई, एक महकमे में थे। वालिद को बुरा भला कहते थे कि मैं इस मुल्क में नहीं रहना चाहता, मेरी हर चीज ब्रांडेड हो। यानी आज से 30 साल पहले जब ब्रांड का अमूमी जहन नहीं था, अमूमी जहन नहीं था। फिर उसने खुदकुशी कर ली और लिखा कि मुझे मेरे घर दफन किया जाए। नहीं नहीं, उसकी वालदा फौत हुई और जबर था कि मेरे घर में दफन किया जाए। वो घर जो मशकूक रिस्क से बना था, उसका एक पार्क था, उसमें मां को दफन कराया, फिर खुद खुदकुशी की वसीयत की मुझे मां के कदमों में दफन करें। मैं गया ताजियत करने के लिए, बाबा जी के पास रिटायर हो गए थे, कब के रो रहे थे, और मुझे अल्फाज याद हैं, कहने लगे मैं लोगों को सारी उम्र कहता था कि सबर करो, अब लोग मुझे सबर का कहते हैं और मुझे पता है कि मेरे अंदर दर्द क्या है, मेरे अंदर गम क्या है। और फिर एक लफ्ज का, काश मैं उसी तरह गरीब होता जैसे नौकरी से पहले था, ये दुख ना देखता। क्या अल्फाज है। अबू दर्र गफारी रजी अल्लाह तआला फरमाते हैं, मैंने बीमारी को बेहतर पाया सेहत, मैंने तंदुरुस्ती को दौलत से। इंसान बाज औकात किसी की बड़ी सवारियां, बड़े घर, बड़ी चीजें, इन चीजों के ऊपर इंसान कहता है कि सब कुछ यही है, कायनात यही है, सब कुछ यही है। लेकिन जब वो चीजें मिलती हैं और मिलके आगे कहते हैं, कहते हैं ना वो जिंदगी और थी जो जिंदगी थी। इसलिए इसको तस्लीम और रजा कहते हैं। आका मेरा रब अल्लाह, तूने मुझे जिस हाल में रखा है मुझे खबर नहीं है, लेकिन मैं उस हाल में खुश भी हूं, राजी भी हूं, मुतमईन भी हूं और मुझे तसल्ली भी है। क्यों? तू मुझे जानता है कि मुझे कैसे रहना है, तू मुझे जानता है मेरा अल्लाह मुझे कैसे रहना है। जो फक्र की दुनिया है, जो फकीरी की दुनिया है, जो दुर्वेशी की दुनिया है, दुर्वेशी की दुनिया, वो इत्मीनान सिखाती है। रब ने दे दिया ठीक है, मिल गया ईद है, नहीं मिला रोजा है, इत्मीनान सिखाती है, एतमाद सिखाती है, इस्तेगना सिखाती है। सिर्फ एक चीज इसमें शामिल होती है, इस्तेगना और तकबर की सरहदें मिलती हैं। यह गौर से बारीक सुनने वाली बात है। वो गरीब कहता है कि मुझे मेरे पास वकार है, वो वकार नहीं होता, तकबर होता है कि मेरे हुजूर में गरीब हो और मुतकब्बिर हो, नौज़ बिल्ला उस पर लानत भेजी है। हम लोग खुददार हैं, हमें क्या जरूरत है इन मालदारों की। मुझे कई लोगों ने कहा कि बस अंदर की फूखा हमें खा गई, बैठे बैठे नौकरी छोड़ के चले जाते हैं, फिर धक्के खाते हैं, फिर घर में रोटी नहीं होती, ये पड़ी है तुम्हारी नौकरी, हम जा रहे हैं, हमें जरूरत नहीं। जिसको मुआशरे में गरीब और बदमिजाज कहते हैं, और जिसको कमली वाले ने फरमाया गरीब और मुतकब्बिर है। गरीब मुतकब्बिर है, ये तुम्हारी नौकरी पड़ी है, ये तुम्हारा सब कुछ पड़ा है, मुझे कोई जरूरत नहीं है, मैं तुम्हारी नहीं खाता, यूं करता हूं यूं करता हूं। घर में गुर्बत, घर में फक्र, घर में फिर मसाइल और मुश्किलात और हालात। गरीब है, मुतकब्बिर है और बदमिजाज है। मेरे आका ने उस पर लानत भेजी, हालांकि वो समझता है मैं खुददार हूं, मैं गैरती हूं। एक साहब कह लगे, आपको पता था मैं गैरती आदमी हूं, और उसकी गैरत का नुकसान यह है कि उसकी जिंदगी, घर, हर चीज उजड़ गई। मैं सिर्फ गैरती हूं। मैं ये दोषी, ये सफर रूहानियत का, ये जिंदगी में इत्मीनान भी देता है, एतमाद भी देता है, और जिंदगी में एक सबक देता है हम, कि हमारी जिंदगी में, हमने अगर जिंदगी में 100% रहना है, हमने अपनी जिंदगी में 100% रहना है, तो फिर तस्लीम और रजा हो, उसमें मखलूक का शिकवा ना हो, उसमें खालिक का शिकवा ना हो। मुझे एक साहब याद है, नौजुबिल्ला 70 दफा नौजुबिल्ला रब को गालियां देते थे, ये ऐसा मुझे क्यों रखा, मुझे वो चीज क्यों नहीं दी। मुझे एक साहब याद है, नौजुबिल्ला अहलुल बैत को बुरा भला कहते थे, और खुद कहते थे मैं उन्हीं में से हूं, आज मेरा ये नशा पूरा क्यों नहीं हुआ। अपनी जिंदगी के सफर में तस्लीम और रजा। हाल आया है कि अल्लाह अगर तू मुझे इस हाल में पसंद करता है तो फिर ठीक है, मेरी जिंदगी में मैं तुझसे शिकवा नहीं करूंगा, अगर इस हाल में तूने मुझे पसंद किया है। बंदा हाल ना मांगे, आजमाइश ना मांगे, इम्तहान ना मांगे, हां मैं इस काबिल नहीं हूं, आफियत आफियत आफियत, बस करम बस करम बस रहम, ना मांगे आजमाइश, मैं तो थोड़ी सी आजमाइश क्या, एक तिनका चुभ जाए उसके काबिल नहीं हूं। अगर उसके यहां लिखी है मुकद्दर और तकदीर में, कल भी हमने इस मौजू को बयान किया था, आज भी लिखी है, तो फिर तस्लीम और रजा, तस्लीम और रजा, तस्लीम और रजा, तस्लीम और रजा। मैंने कल भी आपको एक वाक्या सुनाया, एक खातून आती थी, शोहर ने दूसरी शादी कर ली, उसने वापस अब मैं तस्लीम और रजा, इतनी मोहब्बत प्यार से उसने जिंदगी गुजारी। मैं उस खातून को बुढ़ापे में देखा, उस वक्त वो 80 के करीब थी, मैं हकीकत कह रहा हूं, वो विलायत उसके सर पे ताज था और वक्त की राबिया बसरिया थी, उसने शिकवा ही नहीं किया, ना शोहर से, ना अपनी शोहर की दूसरी बीवी से कहीं शिकवा नहीं किया, ना बुरा भला कहा, उसने शोहर से मोहब्बत बढ़ा दी, उसका एहतराम बढ़ा दिया, इसके सिले में रब ने विलायत दे दी। मिर्जा मदर जाने जाना रहमतुल्लाह अलैह से पूछा, विलायत कैसे मिली, कहा कि बीवी की बदमिजाजी की वजह से। ख्वाजा शेख अबू हजरत अबू मुस्लिम खुलानी रहमतुल्लाह अलैह के घर बंदा गया, उन्हें कहा वो नहीं है, और बीवी ने बहुत बुरा भला कहा इसको भी शेख को भी, हैरान हुए कि शेख तो अपना घर भी नहीं संवार सके, मुझे क्या संवारेंगे, अपने घर के हाल भी नहीं संवार सके, मुझे क्या संवारेंगे। आगे जा रहे थे तो शेख लकड़ियां लाद के शेर के ऊपर, शेर के कानों से पकड़ के ऐसे आ रहे थे, शेर दौड़ता आ रहा था, हजरत एक शेरनी को तो नहीं संभाल सके, शेर को कैसे संभाला, पर मैं उसकी बदमिजाजी के सबर पे मुझे विलायत मिली। मुझे विलायत मिली। और बाद होकर खवातीन को विलायत मिलती है, शोहर ने दूसरी शादी कर ली, जहर तवज्जो तकसीम हो गई। उसने कहा नहीं, मैंने इसका साथ भी देना है, इसका हाथ भी लेना है, इस पे सबर भी करना है और इससे मोहब्बत एहतराम बढ़ाना है, इस पर अपने विलायत दे दे। जिंदगी में मराहिल आते हैं, जिंदगी में वाकयात आते हैं, ये फकीरों की महफिल में सीख रहे हैं, मैं भी सीख रहा हूं, सीखा हुआ नहीं हूं, इसलिए रोज बातें करता हूं। आपके कान मेरी जुबान से दूर हैं, मेरे कान मेरी जुबान के करीब हैं, मेरे कान मेरी जुबान के करीब हैं, मुझे इसकी अशद ज्यादा जरूरत है। बाज़ोकत मसनद पे बैठे हुए को लोग हजरत कहते हैं, नीचे बैठा हुआ बहुत बड़ा हजरत होता है, अल्लाह के यहां अगर वो सिर्फ हाथ उठा ले अल्लाह पूरे करते हैं, उसको कोई नहीं जानता। मसनद पे बैठे हुए को लोग हजरत कहते हैं, उनसे हाथ मिलाते हैं, इस मजमे में बैठा हुआ कौन ऐसा है जिसकी अल्लाह की बारगाह में इज्जत है, अजमत है, वकार है, शान और शौकत है, कबूलियत, महबूबियत, मकबूलियत है। ये तस्लीम और रजा की किस्में हैं कि हमने अपनी जिंदगी में, हमने अपनी जिंदगी में किस मरहले में कैसे चलना है। उसका इतना बड़ा घर, उसकी इतनी बड़ी सवारी, उसके पास इतना बड़ा माल, उसके हाथ में फलां की घड़ी, मोबाइल ये, और मैं अपना घर झोंक बैठू, ना ना ना। कितने लोग ऐसे हैं जो सारी उम्र इस जिंदगी में रहते हैं, ये मोबाइल का अब नहीं आया, मैंने वही लेना है। मुझे एक बंदे के अल्फाज याद है, अगर किसी को कत्ल करना पड़ा, मारना पड़ा, तो मैं उसको मार दूंगा, मुझे ये चीज चाहिए, मुझे अल्फाज याद है। ये दुरेशी फकीर ये चीज सिखाती, आले रसूल की जिंदगी का यह सबक है। एक वक्त आले रसूल का यह है मुठिया भर भर के, असहाब रसूल का यह है मुठिया भर भर के, दिरहम दिनार की बांट रहे हैं, एक वक्त है पेट पे पत्थर है। वो वक्त भी शुक्र और रजा का है, ये वक्त भी शुक्र और रजा का है। हमें हालात से, हाल से गुजरना है। देख रहे हो मुझे, जाग रहे हो, ये हटा दो। हमें हाल से, हालात से गुजरना पड़ेगा। हर बर्फ पुकारेगा तुझे प्यार से 100 बार, दामन में उलझ कर तुझे रोकेंगे बहुत खार, दामन को बचाता हुआ खारों से गुजर जा, मंजिल तेरी आगे है बहारों से गुजर जा। कभी कांटे आएंगे, कभी फूल आएंगे, कभी सख्ती आएंगी, कभी नरमी आएंगी, कभी इहतराम करने वाले आएंगे, कभी जलील करने वाले आएंगे। इन सारे मराहिल से गुजरते हुए जिंदगी में एक चीज है, उसकी तस्लीम और रजा। मुझे अल्लाह ने जिस हाल में रखा है उसका करम है, उसका फजल है, उसकी अता है। क्यों फरमाया? खवातीन को शिकवे की वजह से मेरे आका ने फरमाया, शिकवा और शिकायत की वजह से खवातीन कसरत से जहन्नम में जाएंगे, सिर्फ इस अमल की वजह से। हालांकि तस्बीहां, वजीफे, सारा कुछ करेंगी, सिर्फ शिकवे, शिकायत, जबान दराजी, उसकी वजह से जहन्नम में जाएंगे। ये तस्लीम और रजा है, तस्लीम और रजा है। अगर साईं फजल शाह, साईं तवक्कल शाह अंबालवी रहमतुल्लाह ताला अलैह कश के बाकमाल दरवेश थे, उनके पास जो खातून आती या जो मर्द आता, जिसकी एक से ज्यादा बीवियां होती थी, जो मर्द आती या खातून आता एक से ज्यादा बीवी होती थी, उसमें उसको रूहानियत के सबक थोड़े देते थे। मतलब एक वक्त में 12 तस्बीह अल्लाह पढ़नी है, 12 तस्बीह इल्लल्लाह पढ़नी है, 12 तस्बीह ला इलाहा पढ़नी है, 12 तस्बीह मोहम्मद रसूलुल्लाह पढ़नी है, 12 समदी तस्बीह समद पढ़नी है, 12 तस्बीह ये पढ़नी है। ये सिलसिले के असबाक थे जो रोज करने थे, उसको सबक थोड़ा कर देते थे। तो किसी ने पूछा, हजरत आपने इस खातून को, पर्दे के पीछे खातून बैठती थी, इसका सबक थोड़ा दिया है, फरमाया इस पर सबर ज्यादा है, सबक थोड़ा है। शौहर है तो उसका सबक थोड़ा है, फरमाया इसका ये सबर और बर्दाश्त इतना बड़ा रूहानियत का सबक है, ये इसको खुद ब खुद विलायत की मंजिलें तय करवा रहा है। और फिर फरमाते थे साईं रहमतुल्लाह ताला अलैह, फरमाते थे अल्लाह पाक ने खवातीन को ये सबक दिए हैं और खवातीन बहुत जल्द इन सबक की वजह से विलायत की मंजिलें तय कर जाती हैं, सबर करके, शिकवा छोड़ के, मोहब्बत करके, प्यार करके, तस्लीम और रजा को लेके। फरमाया बहुत जल्द मंजिलें रूहानियत की खवातीन तय कर जाती हैं। ये तस्लीम और रजा जो हमारी जिंदगी में है, ये है तस्लीम और रजा। मुझे, मैं उर्दू बाजार में था तो एक साहब मुझसे कहने लगे, एक वाक्य सुनाऊं आपको। मैं मस्जिद नबवी में गया उमरे के लिए, एक साहब को देखा कुरान पढ़ रहे हैं। लाहौर का सबसे खतरनाक आदमी था जराइम की दुनिया का, और उसकी जिंदगी बदली हुई है। तो कहा, मैंने उसके करीब बैठा, तारुफ किया, तो मैंने कहा आपकी जिंदगी क्यों बदली? कहने लगा बस भाई की वजह से बदल गई। वो कैसे? कहा आप भाई को जानते थे, मस्जिदें बनवाते थे, तस्बीहां पढ़ते थे, जिक्र करते थे, फला खैर का काम। हाँ हाँ मैं जानता था। बीमार हो गए और बहुत अरसा बीमार रहे, इलाज किया, सेहत याब नहीं हुए। मेरे अल्लाह को अब उस बंदे की ये चीज मतलूब थी। एक दफा उकता गए, कहने लगे मेरा वक्त करीब है, सबको बुलाओ। सब आ गए, कहा कुरान ले आओ। लोग खुश हुए कि सारी उम्र कुरान की खिदमत की। कुरान लेके कहने लगे, अल्लाह तू सच्चा, तेरा कुरान सच्चा, मैंने सारी उम्र तेरी और तेरे कुरान की, तेरी तस्बीह इसकी, मस्जिदों की खिदमत की, पर तूने मुझे बीमार कर दिया और मैं बहुत अरसा बीमार रहा और तकलीफ में रहा। मैं तुझसे सेहत मांगता रहा, तूने मुझे सेहत नहीं दी, तो अल्लाह मैं तुझे भी नहीं मानता, तेरे कुरान को नहीं मानता। ये कहा और मर गया। बस कहा मेरे भाई की इस मौत को देख के मेरी जिंदगी बदल गई। शिक्र माशरे के, हुकूमतों के, वर्दियों के, मौसम के, इलाकों के शिक्र, एतराज एतराज एतराज। ये जिंदगी में फकरा ये सबक सिखाते हैं, अल्लाह के दोस्त ये सबक सिखाते हैं कि तस्लीम और रजा, सबर, अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह, बस तेरा मौला शुक्र है, तो जिस हाल में रखे तेरा एहसान है। शुक्र और सबर अल्हम्दुलिल्लाह के साथ जिंदगी गुजर गई। कह लोगों, मेरी बेटी कहती है मेरी यह शादी क्यों की थी? बेटी तुझसे पूछा भी था, हमने देखभाल भी किया था, क्या माँ बाप चाहेंगे कि तुझे कहीं जहन्नम में झोंके? क्या माँ बाप से बढ़ के भी कोई महबूब मोहब्बत करने वाला हो सकता है? कहा कि बेटी जो है वो दिन रात उसने हमें जलील किया हुआ है, जलील। मैंने कहा इसको समझाओ, कहो ना करे, छोड़ दो। ऐसे लोग जिंदगी भर फिर भीख मांगते हैं, जलील होते हैं, खुआर होते हैं। क्यों? माँ बाप का दिल दुखाने वाले माँ बाप बद्दुआएं नहीं करते, एक लफ्ज बता दो, और बाद करते हैं, अक्सर बद्दुआएं नहीं करते, आहें करते हैं। और जो आह है ना, वो बद्दुआ से ज्यादा खतरनाक होती है, वो अर्श को हिलाती है। बेटी ने जलील किया हुआ है, बेटे ने जलील किया हुआ है, मेरी यहां शादी कर दी थी, या मेरी शादी क्यों नहीं करते? जिंदगी में हालात आते हैं, कांटे ज्यादा होते हैं, फूल थोड़े होते हैं, कांटे की उम्र लंबी होती है, फूल की उम्र थोड़ी होती है। इन्हीं में तस्लीम और रजा, बस सर तस्लीम खम है जो मिजाज है यार में आए, यार ने अगर ये दी है तो फिर मेरा सर चुका हुआ है। सर तस्लीम खम है जो मिजाज है यार में आए। हाँ, इस सबक के साथ जिंदगी का सफर तय करना है। मैंने भी पहले, मेरे लिए, आपने भी इस सबक सफर जिंदगी का ऐसे तय करते 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 एक वक्त आए सफर खत्म हो जाए और एक बेहतरीन यादें छोड़ के लौहे महफूज पे, किरामन कातिबीन पे, अल्लाह के कलम पे छोड़ के चले जाए, और जिंदगी में शुक्र करने वाले की फिर नस्लों को अल्लाह दौलत, माल, चीजें, नेमतें अताएं देते हैं शुक्र करने वाले। अल्लाह कहता है تو شکر گزاری کے جذبے چھوڑ کے آیا تھا، تھا غریب پر شکر کرتا رہا، تھا مریض پر شکر کرتا رہا، تھا سفید پوش پر شکر کرتا رہا، لوگوں کے ظلم ستم سہتا رہا اور شکر کرتا رہا۔ میرے اللہ کہتا ہے اس شکر پہ تجھے یہ نعمت صرف تیری لیے نہیں، پیچھے نسلوں کے لیے بھی وہ چھوڑوں گا، وہ عطا کروں گا، تیری نسلیں تجھے یاد کریں گی، تیری نسلیں یاد کریں گی۔ مجھے یاد ہے وہ بندہ ماں سے جا کے ہر وقت الجھتا تھا، اس اولاد سے محبت زیادہ کرتی ہے مجھ سے نہیں کرتی، اس کو زیادہ دیا مجھے نہیں دیا، میں چھوٹا سا تھا ہمارے قریب رہتے تھے، بہت الجھتا تھا، بہت الجھتا تھا اور بہت برا بلا کہتا تھا، زندگی فقر میں گزری، اولاد فقر کی انتہا میں زندگی گزار رہے ہیں، مرض اور فقر زندگی گزار رہے ہیں خود بھی، اور میں نے خواب میں دیکھا، مجھے خواب زیادہ نہیں آتے، نہ میں آپ سے خواب بیان کرتا ہوں، میں نے خواب میں دیکھا، سڑکوں والی لک تارکول نہیں ہوتی، سڑکوں والی یہ اس کے بدن پہ لپٹی ہوئی ہے، ایک گندی نالی ہے جس سے پخانہ آ رہا ہے، اس کے ساتھ ایسے کر کے بیٹھا ہوا ہے۔ آج بھی مجھے وہ خواب نہیں بھولتا، اللہ اس کی مغفرت کرتے ہیں۔ یہ سفر زندگی کا، یہ سفر روحانیت کا، یہ سفر فقیری اور درویشی کا، اس سفر میں میرا اللہ کہتا ہے میں بعض کو بعض پہ فوقیت دوں گا، کسی کو مالدار کروں گا، کسی کو خوبصورت کروں گا، کسی کو بڑا کروں گا، کسی کو میں نے اس کو فوقیت، کیا آیت ہے فوقکم بعضکم، کون سی؟ نحنو قسمنا معیشت، ہم نے تقسیم کی ہے معیشت کو، ہم تقسیم کرتے ہیں، بعض کو بعض پہ فوقیت دی ہے، میرا اللہ کہتا ہے اس کو زیادہ دے دو، میں کہتا ہوں کیوں دیا زیادہ، میں ساری عمر اس پہ کرتا رہا، ہم نے قسم نہ تقسیم کی ہے، کس کو؟ معیشت کو، معیشت سے مراد رزق، ونڈ، گھر، صورت، سیرت، سب ہم نے تقسیم کی ہے، مولا تیری تقسیم ہے، ٹھیک ہے۔ یہ سبق یاد کرنا ہے، ہم نے، میں نے یہ سبق یاد کرنا ہے، معاشرے میں ٹکراؤ آئے گا، سبق کو یاد دہانی کروانے کے لیے اس وقت یہ سبق یاد آ جائے، ٹکراؤ آئے گا معاشرے میں، اس وقت یہ سبق یاد ہو جائے۔ اگر اس وقت سبق یاد نہ ہوا، مجھے ایک بندہ کہنے لگا، مجھ سے کہنے لگا کہ لوگ کہتے ہیں شادیاں کر کے میں پچھتا رہا ہوں، میں شادی دوسری کر کے تیسری کر کے پچھتا نہیں رہا، اللہ نے میری بیویوں میں ایسا شکر دیا ہے، ایسا جذبہ دیا ہے کہ ان کی برکت سے مجھے عبادت اور ولایت مل گئی ہے، ورنہ تو انسان کی عبادت ولایت کیا، زندگی ختم ہو جاتی، کھوکھلا ہو جاتا ہے۔ اس لیے انشاءاللہ آج کے بعد میں بھی ہم سارے کوشش کریں گے کہ اس معاشرے میں رہتے ہوئے کیسے رہنا ہے، یہ ایک سبق ہے جو آج ہمارا تازہ ہوا ہے، اور معاشرہ اس کی مشق ہے، معاشرے میں حالات آئیں گے اس کی مشق کرنی پڑے گی، حالات آئیں گے اس کی مشق کرنی پڑے گی۔ اسلام کا سزا کا نظام بھی ہے، جس کو اس کی سزا ملنی چاہیے، نہ ہوگا تو کیوں کہتے ہاتھ کاٹو، سر کاٹو، سنسار کرو، قید کرو، لیکن سزا کا نظام کس کے لیے، کس نے دینی ہے؟ ہر بندہ سزا کا نظام اپنا لے، اسلام میں سزا کا نظام بھی ہے، یہ اسلام کا حصہ ہے، وہ بھی اس سے اسلام ہی کا حصہ ہے، لیکن کس کے لیے سزا ہے، وہ بڑے جانے، بڑوں کی باتیں جانے، کون سا وقت اس کو سزا کیسے ملنی ہے، وہ بڑے جانے، اس کا نظام جانے۔ اگر اسلام کے اندر عدل کا نظام اور سزا کا نظام نہ ہو، معاشرے میں سارا فساد پھیل جائے، کیا پھیل جائے؟ فساد پھیل جائے۔ اللہ ہمیں خیر سوچا دے اور برکتیں سوچا دے۔ یہ جو جس وقت آپ ذکر کر رہے ہوتے ہیں، ذکر کر رہے ہوتے ہیں صبح میں خاص طور پہ، ڈوب کے ٹوٹ کے، ایک درویش تھے، ان کا میں ایک عمل بتا دوں. ہمیں وہ چادر بچھا لیتے تھے، ایسے چادر بچھا لیتے تھے، اور جب مجمع ذکر کر لیتا تھا اس کو ایسے باندھ کے اپنے پاس رکھ لیتے تھے. لوگوں نے اس کو دیوانگی سمجھا. جب مرنے لگے کہنے لگے یہی چادر میرے چہرے پہ ڈال دینا، سینے پہ ڈال دینا، پرانی سی چادر کے کفن پہ ڈال دینا. کیوں؟ فرمایا میں ساری زندگی کہتا رہا کہ اللہ اس ذکر کرنے میں جو نور آتا ہے اوپر سے، نور آتا ہے پہاڑوں سے زیادہ، بارشوں سے زیادہ، اللہ کو اس نور کو چادر میں دے دے، میں اس کو باندھ لیتا ہوں، کیونکہ قبر میں، حشر میں، محشر میں نور ہی کام آئے گا، اور نور سے میری قبر نورانی ہوگی، روشن ہوگی. کسی نے بعد میں پوچھا فوت کے بعد کیا بنا، کہ اللہ نے چادر کو لپیٹ کے نہ رکھ دیا، کہا یہ اسی چادر میں جنت میں تجھے دوں گا، اس تھوڑے سے نور کی وجہ سے تیری قبر حشر ٹھیک، باقی جنت میں اس کا نور عطا کروں گا. اور جتنی چادر کا ایک ایک دھاگا ہے، ہر دھاگے ہر روئے کے برابر تیری جنت میں درجے بلند کروں گا، درجے بلند کروں گا. جنید بغدادی رحمت اللہ علیہ کہیں سفر میں تشریف لے گئے، کسی نے کہا حضرت کچھ عطا فرمائے، کچھ نہیں تھا، اپنی پگڑی دے دی، اس نے باندھ کے مسجد کی خدمت کرنی شروع کر دی اسی پگڑی سے، حتیٰ کہ پرانی ہو گئی، پھر اس پگڑی کو جھاڑن بنا لیا مسجد کا، حتیٰ کہ اور پرانی ہو گئی، پھر اس پگڑی کو پھاڑ پھاڑ کے اس کی بتیاں بنا دی مسجد کے چراغ کی. تو بعد میں وصال ہوا حضرت جنید کا، پوچھا کیا بنا، کہا وہی پگڑی کام آئی، جتنا مسجد کے لیے استعمال ہوتی گئی اتنا میرے درجے بلند ہوتے گئے. یہ جو صبح کا ذکر کرتے ہیں یکسوئی سے، بس ایک مجھے خطرہ ہے، ایک خطرہ ہے، وہ یہ ہے کہ کہیں یہ ذکر ہماری زبان کا حصہ نہ بن جائے اور دل کے اندر سے کہیں نہ نکلے. اگر دل کے اندر سے نہ نکلا، زبان اور دل نے دونوں ساتھی نہ بنے، صرف زبان نے ساتھ دیا اور دل نے ساتھ نہ دیا، اللہ کہتا ہے مجھے دل چاہیے، دل چاہیے، دل چاہیے. وہ ذکر چاہیے جو دل کو چوٹے مارے، وہ ذکر چاہیے جو دل کو ہلائے، وہ ذکر چاہیے جو دل کی تاروں کو ہلائے، اور اس تاروں سے نغمے نکلیں اور وہ ترانے نکلیں، اور وہ عرش پہ جا کے اللہ کی بارگاہ میں ہاتھ باندھ کے کھڑے ہوں، اور ان نغموں ترانوں پہ اللہ پاک رحمتوں، برکتوں، عزتوں، وسعتوں، راحتوں، عافیتوں کے فیصلے کر دیں. وہ ذکر ہو صبح کا جس میں نور کی بارش ہوتی ہے اور بندہ نہا جاتا ہے. اتنا تو ذکر ہوتا ہے کرنے والا کہ ایک بزرگ کو ان کی والدہ نے کہا میرے پاس ذکر کرتا ہوا نہ آیا کر، غور سے سننا ذرا. کیوں؟ تو ذکر کے نور میں اتنا نہایا ہوتا ہے کہ تو مجھے نظر نہیں آتا، آتے بیٹھا کر پہلے میں تجھے دیکھوں، تو میرا لال ہے، میرا بیٹا ہے، میں تجھے دیکھوں پھر ذکر کیا کر. آپ کو خبر بھی ہے کہ صبح کا جب ذکر کرتے ہیں آپ نور میں نہا جاتے ہیں. اور یاد رکھیے گا، نور کلمہ یاد دلوائے گا جس کے اندر جتنا نور ہوگا، اور نور قبر کو روشنی کا ذریعہ بنائے گا، اور نور ہی ہوگا جو وزن بن جائے گا ترازو کا، اور نور کی روشنی ہوگی یہ پل سراج سے کٹ کے آگ میں نہیں گرے گا، اور نور کی روشنی ہوگی یہ بجلی کی طرح جنت میں چلا جائے گا. یہ نور آپ صبح جمع کرتے ہیں. اچھا پھر اس نور جب آتا ہے جسم سے بیماریاں ختم ہوتی ہیں، کیونکہ نور کا مقابلہ بیماری نہیں کر سکتی، نور کا مقابلہ جادو نہیں کر سکتا، نور کا مقابلہ نظر بد نہیں کر سکتی، نور کا مقابلہ بندش نہیں کر سکتی، نور کا مقابلہ دشمن حاسد کینہ پرور کا وار نہیں کر سکتا، اور نور کا مقابلہ، نور کا مقابلہ کتمیر کے جال کو توڑ دیتا ہے. یہ نور حاصل کرتے ہیں اور نور کی طاقت لیتے ہیں. نور کو نور بنائیں دل کی گہرائیوں سے، اندر کے درد سے، پورے وجدان سے، اور دل کی کیفیتوں سے، دل کی کیفیتوں سے، اور اندر کا پورا جذبہ ہو اور اندر کی پوری کیفیت ہوگی، یہ پھر نور جمع ہوتا ہے اور ہمارے مسائل، مشکلوں کا، پریشانیوں کا حل ہو جاتا ہے. تو اس طرح کا ذکر کریں گے باقی آج کے معاملات اعلان ہو گیا تھا، آج جو جو چیزیں ہونی ہیں شام کو، خاص برکتیں، خاص رحمتیں، اور آپ نے سارا دن کیسے رہنا ہے، صرف رات میں نے عرض کیا تھا ان پانچ دنوں کو قیمتی بنا لیں، ان میں آج پہلا دن ہے۔ آج کیا ہے؟ آج پہلا دن ہے، ان پانچ دنوں کو قیمتی بنا لیں، ان پانچ دنوں کو ایسا بنا لیں، ایسا بنا لیں کہ پانچ دن اس کی بارگاہ میں قبول ہو جائے اور پچھلی ساری کمیاں پوری ہو جائے۔ پانچ دن فیصلہ کن ہو۔ پوری دنیا میں جنہوں نے اپنے اپر اپنے ساتھ اعمال طے کیے ہیں، کوئی وظیفے، کوئی نفل، کوئی ذکر، خاص طاقت سے طے کیا ہے کہ ہم نے کتمیر کے جال کو توڑنے کے لیے یہ پڑھا ہے، وہ اپنے فیصلے، اپنی طاقت، اپنی توجہ بڑھا دیں رمضان کے بعد بھی، تو یہ پانچ دن فیصلہ کن ہے۔ اجتماعی عمل میں، اپنی تسبیح میں، اپنے ذکر میں اور اپنی تسبیح خانے کی حاضری میں فیصلہ کن پانچ دن ہیں، وہ آج پہلا دن ہے۔ ٹھیک، اب بیٹھ کے ذکر اور پورے وجدان کے ساتھ، دل کی کیفیتوں کے ساتھ، جس میں دل کی تاریں ہلیں اور دل کے اندر کی کیفیتیں ہلیں اور دل اندر سے ہلے اور عرش کو ہلا دے، دل ہلے اور دل ہلے اور اللہم کافا یا عین صاد، اللہم کافا یا عین سینکاف، اللہم کافا یا عین صاد، اللہم کافا یا عین سینکاف، اللہم کافا یا عین صاد، عین سینکاف، صاد، عین سینکاف، اللہم کافا یا عین صاد، کافا یا عین سینکاف، اللہم کافا یا عین صاد، اللهم طه يا عين صاد، اللهم حامي بعين سنتاو، اللهم طافا يا عين صاد، اللهم حامي بعين سنتاو، اللهم طافا يا عين صاد، QuickBooks gives me the superpower. اللهم طافا يا عين صاد، اللهم حامي بعين سنتاو، अभी ربنا تقبل منا انك انت السميع العليم. اے اللہ ہماری آہیں دعائیں قبول فرما، ہماری فریادیں قبول فرما، ہماری صبح کی حاضری قبول فرما قبول فرما. کاف ہا حامیم کے کمالات تیرے پاس ہیں، راز تیرے پاس ہیں، یہ رازوں کی کنجیاں ہیں، یہ کمالات کی کنجیاں ہیں. پھر عطا بھی اپنی شان کے مطابق دے، عطا بھی اپنی شان کے مطابق دے. ان پردیشیوں کے مجمع کے وسیلے سے اپنی عطاؤں کو اور قریب کر دے، برکتیں وسیع کر دے، رحمتیں وسیع کر دے، اپنا فضل اور اپنی کریمی کو اور بہرے بے کراں کر دے. ہاتھ اٹھے ہیں مسکینوں کے، فقیروں کے، غریبوں کے، پردیسیوں کے. ان مسکینوں، پردیسیوں اور فقیروں کے ہاتھ اٹھے ہیں. پوری دنیا میں تیری بندیاں بندے بیٹھے ہیں صبح کا انتظار کر کے، ان کے ہاتھ اٹھے ہیں. منہ پہ پھیرنے سے پہلے پہلے اپنی رحمت کے، عطا کے فیصلے کر دے، اپنی بخشش اور فضل کے فیصلے کر دے. آزمائشوں اور فتنوں سے بچا دے، آزمائشوں اور فتنوں سے بچا دے. قیامت تک تسبیح خانے کو آباد و شاد کر، دائیں بائیں سے وسعت دے، ہر فتنے سے حفاظت فرما. اللہ کی تدبیر کو توڑ دے، اس کے جال کو توڑ دے، ان کی تدبیروں کو ان پہ پلٹ دے. رحم فرما دے، کرم فرما دے، قبول فرما لے. آمین آمین آمین. برحمتک یا ارحم الراحمین.